रोमी अध्याय तीनमा अब हामी शुरू गर्नेछौ। रोमी एक र दुई अध्यायमा चाहिँ संसारका मानिसहरूलाई तीन वर्गमा विभाजन गरिएर तीनै वर्गका मानिसहरू दोषी छन् भनेर पावलले देखाइसकेको कुरा हामीले अध्ययन गर्यौं। सृष्टि पूजकहरू, नैतिकवान मानिसहरू र परमेश्वरको प्रकाश पाएको यहुदीहरू समेत दोषी छन्। त्यसैले सृष्टिले, विवेकले र परमेश्वरको व्यवस्थाले मानिसलाई दोषी ठहराएको कुरा हामीले हेरिसक्यौं। अब दोस्रो अध्यायमा ठिक अब चाहिँ हामी तेस्रो अध्यायमा आइपुगेका छौं। तेस्रो अध्यायमा अब के पाउँछ त, यहाँ चाहिँ अब यहुदी जसलाई भर्खरै दोषी ठहराउन पावलले सफल भइसकेका छन्, तैपनि यहुदी चाहिँ अब आफू उम्किने अन्तिम प्रयास गरेको पाउँछ। उसले अब न्यायबाट, परमेश्वरको न्यायबाट उम्कनलाई अब तर्क वितर्क गर्न थाल्छ। हिजो आज पनि यस्तै हुने गर्छ। हामीले चाहिँ जब सुसमाचार सुनाउँछौँ मानिसलाई अनि पापको विषयमा बताउँछौ अनि त्यसपछि सत्यताहरू सिकाउन थाल्छन् सुसमाचारको, उनीहरूले सुन्छन् अनि हुन् त हो भन्छन् उनीहरू, तर तर अनि त्यसपछि तरहरू सुरु हुन्छ। उनीहरूले चाहिँ तर्क वितर्क गरेर आफू चाहिँ परमेश्वरको न्यायबाट चाहिँ उम्किने प्रयास गर्छन्। जस्तो कि उनीहरूले भन्छन् तर यीशुको बारेमा कहिले पनि नसुनेको व्यक्तिलाई के हुन्छ नि, उसलाई त परमेश्वरले न्याय गर्न मिल्दैन होला नि, होइन? त्यसरी पनि तर्क निकाल्न पर्छ। अथवा कोही कोहीले भन्छन् अब तपाईँले भन्नुभयो परमेश्वर प्रेमी हुनुहुन्छ अरे, त्यसो हो भने किन उहाँले नरक बनाउनु भएको, किन उहाँले नरक पठाउने जस्तो काम गर्नु होला। यस्ता विभिन्न तर्क वितर्कहरू चाहिँ मानिसहरूले जहिले पनि गर्छन्, हामी आफैले पनि गरेका थियौँ। त्यसैले यो खण्डमा चाहिँ यहुदी अब परमेश्वरको न्यायबाट उम्किने अन्तिम प्रयास गरिरहेको खण्डलाई चाहिँ पढौं, तीन अध्यायको एकदेखि आठ पदहरू। त्यसो हो भने त यहुदीलाई के लाभ रहेछ र वा खतनाबाट के फाइदा रहेछ र? हर प्रकारले धेरै नै, विशेष गरी यो कि उनीहरूलाई परमेश्वरका वचनहरू सुम्पिए। यसकारण यदि कसै कसैले विश्वास गरेनन् भने के भयो त? के उनीहरूको अविश्वासले परमेश्वरको विश्वासलाई व्यर्थको तुल्याउने छ र? त्यस्तो नहोस्। तर परमेश्वर सत्य ठहरिउन् र हरेक मानिस झुट, जस्तो लेखिएको छ, तपाईँ आफ्ना वचनहरूमा धर्मी ठहरिनुहुनेछ र तपाईँको न्याय हुँदा विजयी बन्नुहुनेछ। तर यदि हाम्रो अधर्मले परमेश्वरको धार्मिकतालाई प्रकट गर्छ भने हामी के भनौं त? क्रोध खन्याउनुहुने परमेश्वर अधर्मी हुनुहुन्छ? म मानिसको रीति अनुसार बोल्दछु, त्यसो नहोस्। नत्र भने कसरी परमेश्वरले संसारको न्याय गर्नुहुनेछ त? किनकि मेरो झूठको कारणले परमेश्वरको सत्यता उहाँकै महिमाका निम्ति झन प्रशस्त हुन्छ भने किन अझै पनि म पापी झैं न्यायमा पर्दछु त? अनि खराब कुरा गरौं र असल कुरा निस्कोस् भने हामी किन नभनौं? आखिरमा हामीलाई त्यस्तै अपमानपूर्ण दोष लगाइएकै छ र कतिले यिनीहरूले भन्छन् नै भनी ठोक्वा दिएर भनेका पनि छन्, यस्ताहरूले दण्ड पाउनु उचित हो। यो खण्डमा चाहिँ हामीले के ख्याल गर्नुपर्छ भने पावलले चाहिँ यो न्यायबाट उम्किन खोजिरहेको यहुदीहरूको तर्कलाई चाहिँ प्रस्तुत गर्दैछन् र जवाब दिँदैछन्। फेरि अर्को तर्क नि जवाब दिँदैछन्। त्यसैले यहाँ चाहिँ पावल आफैले चाहिँ उनीहरूको प्रश्नलाई राख्दै जवाब दिँदैछन्। रोमी तिनको एकको सम्म पहिलो शब्दहरू चाहिँ त्यसो हो भने त भन्दैछ। यसले चाहिँ हाम्रो ध्यान चाहिँ कता लान्छ, योभन्दा अगाडिको दोस्रो अध्यायमा, जहाँ चाहिँ यहुदीहरू तीनवटा कुराहरूमा भरोसा गर्दैछन् भन्ने कुरा हामीले अघि अध्ययन गरेका थियौं। एक चाहिँ यहुदीहरू उनीहरूसँग व्यवस्था छ, हामीसँग व्यवस्था छ भन्ने कुरामा भर पर्दै थिए। दोस्रो, हामीहरू खतना गरिएकाहरू हौ भन्ने कुरामा भर पर्दै थिए। तेस्रो, हामी चाहिँ यहुदी अर्थात अब्राहमका सन्तान हौ भन्ने कुरामा पनि भर पर्दै थिए। अब पावलले दोस्रो अध्यायमा खास प्रष्टै देखाइसकेका छन्, व्यवस्था साथमा हुँदैमा कुनै फाइदा हुने होइन, त्यो त पालन गरिनुपर्छ। त्यो चाहिँ दुईको तेह्रमा हामीले हेरेका थियौँ, होइन त? अनि त्यसपछि दोस्रो कुरा, खतना गरिँदैमा पनि कुनै फाइदा हुने होइन, त्यो पनि भनिसके। त्यो चाहिँ दुई अध्यायको 25 पदमा उसले बताएका छन्, होइन त? अनि त्यसपछि अब्राहमको सन्तान हुँदैमा पनि कुनै लाभ हुने होइन भन्ने कुरा चाहिँ त्यो पनि बताइसके। त्यो चाहिँ यो अध्यायको अन्तिम दुईटा पद, 2:28 र 29 पदहरू। अब त्यति कुरा अब्राहमले गरिसकेपछि त यहुदी जनलाई एउटा प्रश्न उठ्नु एक हिसाबले स्वाभाविक पनि हो, जुन चाहिँ रोमी 3:1 पावलले नै व्यक्त गर्दैछ। त्यो चाहिँ के भने, त्यसो भए हामी यहुदी भएर के फाइदा भयो? अनि के छ त हामीलाई फाइदा यहुदी भएर? हामी यदि बाँकी संसारकै जस्तो संसार जस्तै दण्डको आज्ञामुनि छौँ भने यहुदी हुनुमा के लाभ भयो? अन्य जातिहरू जस्तै हामी पनि परमेश्वरको न्यायमुनि पर्नु छ भने त यहुदी भएर त लाभै रहन्छ, के फाइदा खोइ? उनीहरूको यो तर्क हो है। व्यवस्था साथमा भएर खतना गरिएर अब्राहमको सन्तान भएर पनि मलाई कुनै लाभ हुँदैन भने त के लाभ भयो त? त्यसैले यो तर्क चाहिँ यो हो। अब जवाफ पावलले दिन्छन्, उसले भन्छन् 2 हर प्रकारले धेरै नै युदीहरूलाई लाभहरू धेरै थिए, अन्य कुनै पनि जातिलाई नदिएका सौभाग्यहरू यहुदी जातिलाई दियो। पावलले तीमध्ये चाहिँ कतिलाई रोमी 9 पनि उल्लेख गर्छन्। एकचोटि रोमी 9:4-5 पदलाई पढौं। रोमी 9:4-5, ती इजरायलीहरू हुन् धर्मपुत्र हुने हक, महिमा, वाचाहरू, व्यवस्था दिने काम, परमेश्वरको सेवा र प्रतिज्ञाहरू उनीहरूकै हुन्, पुर्खाहरू पनि उनीहरूकै हुन्, र उनीहरूबाट शरीर अनुसार ख्रिस्ट पनि आउनुभयो, जो चाहिँ सर्वोच्च सदा सर्वदै धन्य परमेश्वर हुनुहुन्छ, आमेन। यो खण्डको अध्ययन त हामीले पछि गर्नेछौँ, तर छोटकरीमा हेरौँ है के कुरा उल्लेख छ 4 धर्मपुत्र हुने हक भनेको छ है। उनीहरू एउटा सम्पूर्ण जाति नै परमेश्वरको पुत्रको रूपमा चाहिँ उनीहरू हेरिन्थे है। महिमा, याद गर्नुहोस् उनीहरूको बीचमा है उजाड स्थानमा पनि होइन, अनि मन्दिरमा चाहिँ त्यो महिमाको बादल आएको थियो, जसलाई सकैना महिमा भन्थे उनीहरूले। बाचाहरू भनेको उनीहरूलाई थुप्रै करारहरू परमेश्वरले उनीहरूसित बाँध्नुभयो। व्यवस्था दिने काम है मूसाद्वारा दिनुभयो। परमेश्वरको सेवा भनेपछि भेट हुने पाल, मन्दिर, पुजारीगिरी सब पर्न आउँछन्। प्रतिज्ञाहरू उनीहरूलाई चाहिँ भविष्यमा राज्यको प्रतिज्ञा इत्यादि दिए। पुर्खाहरू भनेपछि अब्राहम, इसाक, याकुब होइन, यी उनीहरूकै हुन् र उनीहरूबाट शरीर अनुसार को पनि आउनुभयो, अर्थात मसिया पनि आउनुभयो, ख्रिस्ट है। मसियाको प्रतिज्ञा उनीहरूलाई थियो, जो चाहिँ सर्वोच्च सदा सर्वदै धन्य परमेश्वर हुनुहुन्छ है। त्यसैले धेरै प्रकारले उनीहरूलाई फाइदा थियो है। तर रोमी 3 चाहिँ ती अरू कुनै कुरा उल्लेख नगरेर पावलले चाहिँ एउटा कुरालाई चाहिँ प्रमुख लाभको रूपमा उसले उल्लेख गर्छन्। हेर्नुहोस् न रोमी 3:2 हर प्रकारले धेरै नै, विशेष गरी यो भन्छ कि उनीहरूलाई परमेश्वरका के सुम्पिए, वचनहरू सुम्पिए, बाइबल उनीहरूले पायो। मुख्य फाइदा यो थियो भनेर यसलाई चाहिँ उल्लेख गर्छन्। यो कुरा अघि हामी व्यवस्था 4 पनि पढेको थियौँ, तर भजन संग्रहमा चाहिँ अहिले पल्टाउँ। भजन संग्रह 147 हामी पल्टाउँ त भजन संग्रह 147:19-20 हेर्नेछौ। भजन संग्रह 147:19-20 यसरी लेखेको छ, उहाँले आफ्नो वचन याकुबलाई अनि आफ्ना नियमहरू र आफ्ना फैसलाहरू इजरायललाई बताउनुहुन्छ। अरू कुनै जातिसँग उहाँले यस्तो व्यवहार गर्नुभएको छैन, अनि उहाँका फैसलाहरू त तिनीहरूले जानेकै छैन। तिमीहरूले यहाँको स्तुति गर। रोमी 3 फर्केर जाउँ। यहुदीहरूले परमेश्वरकै वचनहरू अनि त्यसलाई विभिन्न शब्दहरू त्यहाँ प्रयोग गरेको देख्यौँ, फैसलाहरू, उहाँका वचनहरू, न्यायहरू। अब एउटा शब्द छ यहाँ 2 अध्यायको अन्तिम शब्दमा आँखा लगाउनुहोस् त, त्यहाँभन्दा हर प्रकारले धेरै नै विशेष गरियो कि उनीहरूलाई परमेश्वरका वचनहरू के गरिए सुम्पिए। ग्रिकमा यो सुम्पिए भन्ने शब्द चाहिँ विश्वास गर्नु भन्ने शब्दबाट आउँछ। त्यसैले अक्षरश यसलाई यसरी भन्न सकिन्छ कि उनीहरूलाई परमेश्वरका वचनहरूका साथ विश्वास गरियो, अथवा यसरी भन्दा पनि अझ सहिलो होला, परमेश्वरको वचन उनीहरूको विश्वासमा छोडियो, सुम्पियो भनेको थियो है। उनीहरूको विश्वासमा चाहिँ परमेश्वरले आफ्नो वचन दिनुभयो। एकपटक हामी आफ्नै विषयमा सोच्छौँ है, तपाईँसँग बाइबल छ, तपाईँलाई ठूलो लाभ छ, ठूलो सौभाग्य छ, तर ठूलो जिम्मेवारी पनि छ। बाइबल आफूसँग हुनु भनेको चाहिँ एउटा गम्भीर जिम्मेवारी हो। हामीसँग सत्यता छ भने हामी आफूसँग भएको सत्यतालाई लिएर केही न केही गर्न जिम्मेवार छौँ। कतिजना घरमा बाइबल हुन्छ तर त्यसमा धुलो मात्र जमिरहेको हुन्छ, कहिले खोलिँदैनन्, कहिले प्रयोग गरिँदैनन्। यहुदीहरूलाई परमेश्वरको वचन सुम्पिएको थियो, त्यसैले उनीहरू यहाँ लेखिएको कुराहरू प्रकाश सत्यतालाई पालन गर्न जिम्मेवार थिए। तर उनीहरू जिम्मेवार भए त तीन अध्यायको तीन पदमा पढ्छौं, यसकारण यदि कसै कसैले विश्वास गरेनन् भने के भयो त। अब आधा भागसम्म यहाँ पढ मैला होइन, उनीहरू को अविश्वासको कुरा गर्न लागिरहेको छ है। अनि बाँकी भागमा के उनीहरूको अविश्वासले परमेश्वरको विश्वासलाई व्यर्थको तुल्याउने छ र। यहाँ चाहिँ अब यहुदीहरूको अर्को तर्कलाई चाहिँ पावलले चाहिँ प्रश्न स्वरूप चाहिँ यहाँ राख्दैछन् है। परमेश्वर विश्वास योग्य हुनु भएन भन्ने खालको यहुदीहरूको चाहिँ दोष यहाँ ल्याइरहेको कुरा चाहिँ देखिन्छ। पावलले यस्तै खालको तर्क उनीहरूको प्रतीक्षा गरेर चाहिँ लेख्दैछ है। भनेको मतलब प्रभु तपाईँले चाहिँ आफ्नो वचन हामीलाई दिनुभयो, तर अनि हो हामीलाई एउटा जातिको रूपमा थुप्रै प्रतिज्ञाहरू पनि दिनुभयो, तर तपाईँ नै हामी प्रति विश्वास योग्य हुनु भएन, त्यस्तो खालको तर्क। कसरी भने परमेश्वर तपाईँले हामीलाई चुन्नुभयो अनि अहिले चाहिँ हामीलाई नै दोष लाउने है। अब अन्य जातिहरू सबै मानिसहरूले त्यस्तो दोष लाउँछ जस्तो परमेश्वरले है। अनि त्यो लक्ष्मीप्रसाद देवकोटाको कविता चाहिँ मलाई याद आउँछ, ईश्वर तैँले रचेर फेरि कसरी बिगारिस, परमेश्वरलाई नै दोष लगाइरहेछ त्यो कवितामा है। तपाईँले नै बनाउने अनि हामी तपाईँले नै बिगार्ने भनेर। अनि यहाँ चाहिँ यहुदीहरूले हामीलाई नै चुन्ने, हामीलाई यो सब दिने, अनि अब हामीलाई पनि न्याय गर्ने है। अनि तर वास्तवमा को चाहिँ विश्वास योग्य भएको थिएन, परमेश्वर हो कि यहुदीहरू हो भन्ने कुरा अब तेस्रो पदमा स्पष्टै देखाइएको छ है। उनीहरूको अविश्वासले भने चाहिँ है, यहुदीहरूको अविश्वासले। अनि जहाँ यहाँ विश्वास भन्ने शब्द छ, अनि हाम्रो फुटनोटमा चाहिँ यहाँ सहायक राम्रै फुटनोट दिएछ, परमेश्वरको विश्वासलाई व्यर्थको तुल्याउने छ र मा चाहिँ यसरी भन्न चाहिन्छ, परमेश्वरको विश्वास योग्यतालाई व्यर्थको तुल्याउने छ र होइन। अर्थात् के यहुदीहरूको अविश्वासले परमेश्वरको विश्वास योग्यतालाई व्यर्थको तुल्याउने छ र। प्रश्न सोधाइमा यस्तो जवाफ आउँछ, अह है, के मानिसमा भएको विश्वासहीनताले परमेश्वरमा भएको विश्वसनीयतालाई खारेज गर्छ र है। अह, अब परमेश्वरले उनीहरूलाई आफ्नो वचन दिनुभयो है, उहाँले चाहिँ आफ्नो विश्वसनीयता कायम राखिरहनु भयो, तर विश्वसनीयता कायम नराख्नेहरू त यहुदीहरू पो थिए। परमेश्वर चुक्नु भएन, बाइबल पनि चुकेन, चुकेका त यहुदीहरू थिए। जस्तो कि मोतीहरू यदि सुँगुरहरू को सामु फ्याँकियो भने सुँगुरहरूले के गर्छ भनेछ, हिलोमा कुल्ची मिल्ची गरिदिन्छ, तर मोती चाहिँ मोती हुन छोड्दैन, त्यो मोती नै हो। त्यस्तै गरी यहुदीहरूले परमेश्वरको वचनमाथि जता ततै कुल्ची मिल्ची गरे पनि परमेश्वरको वचन बदलिँदैन, यहाँको प्रतिज्ञाहरू पनि बदलिँदैनन्, र उहाँको विश्वसनीयतालाई यति अलिकति पनि असर पार्दैन। एकचोटि दोस्रो तिमोथीमा हेर्नुहोस् न, दोस्रो तिमोथी दुई अध्यायको तेह्र पद, दोस्रो तिमोथी दुई अध्याय। अनि हामी चाहिँ पढ्छौ दोस्रो तिमोथी दुईको तेह्रमा, हामी विश्वासयोग्य भएनौ भने पनि उहाँ विश्वासयोग्य रहनुहुन्छ। उहाँले आफैलाई इन्कार गर्न सक्नुहुन्न? परमेश्वरले नै आफ्नो प्रतिज्ञाहरूलाई काट्न थाल्नुभयो भने त उहाँ त झुट ठरिनुहुन्थ्यो, उहाँले आफैलाई नै इन्कार गरेको ठरिन्थ्यो। तर त्यो उहाँले त्यसो गर्नुहुन्न भने त अब रोमी तीनको चारमा हेर है, तीनको तीनमा चाहिँ एउटा प्रश्न उठाएको थियो परमेश्वरलाई, के भने परमेश्वर त विश्वासयोग्य हुनु भएन हामी प्रति, हामीलाई चुन्ने हामीलाई न्याय गर्ने कस्तो यो है। अब पावलको जवाफ चाहिँ एकदम जोरदार छ, हो त त्यस्तो अविश्वासयोग्य हो त परमेश्वर? चार पदको दुईटा शब्द हेर्नुहोस्, त्यस्तो नहोस् भनेछ। अर्थात अनि पावलले चाहिँ यो शब्द चाहिँ घरिघरि प्रयोग गर्छ अनि विभिन्न तरिकाले अनुवाद गरेछ बाइबलमा, कति ठाउँमा चाहिँ कदापि होइन, हाम्रो नेपालीमा यसरी पनि भन्न सक्छ हुँदै होइन है, त्यसरी भन्न खोजेको रहेछ है पावलले। त्यसैले जोरदार साथ यसलाई इन्कार गर्छ। अनि तेस्रो पदमा एउटा शब्द हेर्न आवश्यक छ, तीन पदमा हेर्नु फेरि, यसकारण यदि कसै कसैले विश्वास गरेनन् भने, यसबाट के बुझिन्छ, सबैले भने छैन विश्वास नगर्नेहरू यहुदीहरू मध्येमा, कसै कसैले विश्वास गरेनन्, सबै यहुदीहरू विश्वासघाती थिएनन्, त्यहाँ कतिजना थिए जो चाहिँ परमेश्वरको प्रतिज्ञाहरूलाई विश्वास गरे, नयाँमा पढ्छन् त्यस्ता व्यक्तिहरू है, हन्ना, सिमियोन, बप्तिस्मा दिने यूहन्ना, पावल, पत्रुस होइन, अर्मेथियाको युसुफ, अरूहरू पनि थिए, तर अरूले चाहिँ विश्वास गरेन। भन्नुपर्दा बहुसंख्यकले चाहिँ, इजरायलले चाहिँ बहुसंख्यकले चाहिँ विश्वास गरेनन् यीशुलाई मसीहको रूपमा, आज पनि गरेछन् तर एक दिन गर्नेछन्। हाम्रो त्यो अध्ययन चाहिँ रोमी एघारमा आउँछ भविष्यमा। अब रोमी तीनको चारमा चाहिँ एकचोटि पढौँ, त्यस्तो नहोस् तर परमेश्वर सत्य ठहरिन् र हरेक मानिस झुट, जस्तो लेखिएको छ, तपाईँ आफ्ना वचनहरूमा धर्मी ठहरिनुहुनेछ र तपाईँको न्याय हुँदा विजयी बन्नुहुनेछ। अब मानिसले झुट बोल्न सक्छ तर त्यो कुराले परमेश्वरलाई झुट तुल्याउँदैन। मानिस विश्वासघाती बन्न सक्छ तर त्यसले परमेश्वरलाई विश्वासघाती बनाउँदैन। विश्वभरिका मानिसले चाहिँ क्रम विकासवादलाई है, सबैले यो सत्य हो सत्य हो सत्य हो भने पनि उत्पत्ति एक र दुई नै सत्य हो। उत्पत्ति एक र दुईमा चाहिँ सृष्टि कसरी भयो उहाँले बताउनु भएको छ, अरू सबै मानिस झुटा हुन्छन्। अब यस पदमा चाहिँ जहाँ जस्तो लेखेको छ भनेर एउटा पद उद्धरण गरेको छ, यो चाहिँ वास्तवमा भजन सङ्ग्रह 51 हो है, जहाँ चाहिँ दाऊदले व्यभिचार गरेपछि आफ्नो पापको त्यो गम्भीर पापलाई पश्चाताप गरिकन स्वीकार गरेर प्रार्थना गरिरहेको हामी पढ्छौँ। एकचोटि पल्टौँ भजन सङ्ग्रह 51 भजन सङ्ग्रह 51 को चार पदमा पूरै पद यहाँ पढ्नेछौ, तपाईँको विरोधमा, केवल तपाईँकै विरोधमा मैले पाप गरेको छु र तपाईँको दृष्टिमा यो खराबी गरेको छु, यस कारणले कि तपाईँ बोल्नुहुँदा धर्मी र न्याय गर्नुहुँदा सच्चा ठरिनु हुनेछ। प्रभु दाउदले भन्दैछ, तपाईँले जे भन्नुहुन्छ त्यही सही हो, त्यही सही हुन्छ पनि। अनि यहाँ रोमी तीनको चारमा चाहिँ, र तपाईँको न्याय हुँदा विजयी बन्नुहुनेछ। यसको मतलब चाहिँ प्रभु तपाईँ सधैँ विजयी बन्नुहुन्छ भनेको मतलब, अब तपाईँसित मेरो मुद्दा पऱ्यो भने जित्ने त जहिले पनि तपाईँ नै हो, दोषी त जहिले पनि भने हुनेछ, तपाईँ जहिले पनि सही नै भन्नुहुन्छ। अब छ नि दाउदले, के अरे पावलले चाहिँ दाउदको प्रार्थनाबाट यो पंक्तिहरू चाहिँ पावलले यसरी प्रयोग गर्न चाहिँ एकदम बुद्धिमानी कुरा थियो, किनभने यहुदीहरूले चाहिँ दाउदलाई जतिकै अरू कसैलाई पनि त्यति उच्च आदर सायद गर्दैनथे, अब्राहमलाई गर्थे है, तर दाउदलाई अति उच्च, किनभने इजरायलको ईश्वर भक्त राजा उनी, थुप्रै भजनका लेखक उनी नै है। तर दाउद समेतले विश्वासघात गरेको थिए भन्ने पावल भन्ने कुरा चाहिँ पावलले यहुदीहरूलाई स्मरण गराउँदैछन्। दाउद समेत एक व्यभिचारी र एक हत्यारा भए, उनले बेतशेबासित व्यभिचार गरे, युद्धभूमिमा तिनकी पति युरियालाई चाहिँ पठाएर चाहिँ हत्या गराए। अनि दाउद आफै प्रार्थनामा के भन्दथिन्, प्रभु तपाईँ ठिक हुनुहुन्छ, म बेठिक छु, म दोषी छु र मलाई तपाईँको कृपा चाहिन्छ भन्ने कुरा चाहिँ दाउदले चाहिँ जान्दथे। अब कुरो के हुन्छ भने, यदि दाउद दोषी थिए भने र दण्डको आज्ञा मुनि थिए भने बाँकी सबै यहुदीहरू दोषी नहुने त कुरै भएन। कुन चाहिँ यहुदीले म चाहिँ दाउद भन्दा पनि ईश्वर भक्त छु भन्ने आँट गर्थ्यो होला र। अनि पछि चाहिँ पावलले चाहिँ रोमी 4 अध्यायमा आएर दाउदले कसरी मुक्ति पाएका हुन् भनेर त्यो बताउनेछ। अब 3 अध्यायको 5 तर यदि हाम्रो अधर्मले, हामी यहुदीहरूको अधर्मले परमेश्वरको धार्मिकतालाई प्रकट गर्छ भने हामी के भनौं त, क्रोध खन्याउनु हुने परमेश्वर अधर्मी हुनुहुन्छ? म मानिसको रीति अनुसार बोल्दछु। अब यहाँ त फेरि यहुदीहरूको अर्को तर्क आउँदैछ, उम्किन खोजिरहेछ न्यायबाट। एक त यहुदीहरूले परमेश्वरलाई विश्वासघात गरेको दोष लगाए, त्यसको जवाफ आइसक्यो। तर यहाँ 5 पदमा चाहिँ परमेश्वरलाई चाहिँ अन्यायको पनि दोष लाउँदैछन्। भन प्रभु तपाईँले हामीलाई चाहिँ इन्साफ गर्नु न्यायचित कुरा होइन है। आज पनि मानिसहरू त्यस्तो कुरा गर्छ नि गर्दैन है, हामीलाई न्याय गर्नु मिल्दैन परमेश्वरले। यहाँ के भन्दैछ भने, जुन 5 पदमा यदि हाम्रो अधर्मले परमेश्वरको धार्मिकतालाई प्रकट गर्छ भनेछ अथवा प्रकाशमा ल्याउँछ अरे, हाम्रो अधर्मले परमेश्वरको केलाई, धार्मिकतालाई प्रकाशमा ल्याउँछ, के भनेको यो ठूलो बनाउँछ अरे परमेश्वरको धार्मिकतालाई। तर अनि अनि उनीहरूको तर्क चाहिँ त्यो हो भने त परमेश्वरले त हामीलाई न्याय गर्न मिल्दैन नि। अब एकछिन यसलाई टुक्रा टुक्रा गरेर बुझ्न खोजौँ है। यसको जवाफ त पावलले 6 पदमा फेरि कडा साथ दिन्छ, त्यसो नहोस् भनेर होइन, हुँदै होइन भनेर है। तर एकछिन यहाँ यहुदीहरूको तर्क के अरे, पावलले जुन यहाँ जुन भन्यो नि उनीहरूको तर्कलाई प्रस्तुत गर्दाखेरि, हाम्रो अधर्मले परमेश्वरको धार्मिकलाई प्रकट गर्छ भन्ने कुरा बुझ्नलाई चाहिँ, दाँजोमा भनेको, दाँजोमा परमेश्वरको धार्मिकता अझ राम्ररी देख्न सकिन्छ भनेको, जस्तै कि मेरो जुत्ता फोर्छ कि छैन होइन, होइन ठिकै ठिकै जस्तो पनि छ, त्यति फोर्छ। अब त्यो अब त्यसलाई छ नि, अब एकदम हिलो नै हिलो भएको जुत्ताको नजिक राख्यो भने चाहिँ त्यो जुत्ता त सफाइ जस्तै लाग्छ आफूलाई है, तुलना दाँच्दाखेरि। अथवा आफू त्यति सन्चो लागिरहेको छैन जस्तो लाग्यो भने यसो अस्पतालमा डुल्न जानुहोस् होइन, दाँजोमा चाहिँ आफूलाई सन्चो जस्तै लाग्छ होला। तर अर्कोतिरबाट अब चाहिँ जस्तै यशैयाले चाहिँ परमेश्वरको पवित्रता देखे, एकचोटि यशैया 6 अध्यायमा पल्टाउँछ, उसलाई एउटा गजबको दर्शन परमेश्वरले देखाउनु भएको थियो यशैया 6 अध्यायमा अनि 1-5 पदमा यहाँ पढ्छौ, यशैया 6:1-5। राजा उज्जिया मरेको वर्षमा मैले, यशैयाले भन्दैछ, प्रभुलाई एउटा अग्लो र उच्च सिंहासनमाथि बसिरहनु भएको देखे, अनि उहाँको वस्त्रको फेरले मन्दिर भरिएको थियो, त्यस सिंहासनको मास्तिर सराफहरू उभिएका थिए, हरेकका 6-6 पखेटा थिए, दुईटाले तिनले आफ्नो अनुहार ढाकेका थिए, दुईटाले आफ्ना पाहुहरू छोपेका थिए र दुईटाले तिनी उठ्थे, अनि एउटाले अर्कालाई कराएर भने, सेनाहरूका परमप्रभु पवित्र 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 हुनुहुन्छ, सम्पूर्ण पृथ्वी उहाँको महिमाले भरपूर छ। अनि ती कराउनेको आवाजले ढोकाका खाँबाहरू हल्लिए अनि भवन धुवाले भरियो। तब मैले भने, यसैले भन्छ, हाय मलाई, किनभने म नाश भएँ, किनकि म अशुद्ध ओठहरू भएको मानिस हुँ, अनि म अशुद्ध ओठहरू भएका मानिसहरूको बीचमा बस्दछु, किनकि देख्नुभयो किनकि मेरा आँखाहरूले राजालाई सेनाहरूका परमप्रभुलाई देखे। त्यसैले पवित्र परमेश्वरको दाँजोमा चाहिँ यसले आफ्नो पाप चाहिँ झन प्रशस्त देखे, झन प्रकट भयो उसको पाप चाहिँ। अनि हाय मलाई भनेर उसले स्वीकार गर्यो। त्यस्तै गरी अब अर्कोतिरबाट चाहिँ ईश्वरीय धार्मिकता चाहिँ मानिसको अधर्मको मान उज्यालो ब्याकग्राउन्डमा अथवा पृष्ठभूमिमा चाहिँ अथवा दाँजोमा चाहिँ परमेश्वरको धार्मिकता त झन चम्किलो देखिन्छ भनिरहेछ। परमेश्वरको विश्वास योग्यता मानिसको अविश्वसनीयताको अँध्यारो पृष्ठभूमिमाको तुलनामा झन राम्ररी चम्किलो देखा पर्छ। त्यो चाहिँ जहिले पनि हामी पुरानो नियम नयाँ नियम पढ्दाखेरि इजरायलको यात्राहरू पढ्दाखेरि हामीले देख्छौँ है। इजरायल फेल भइरहेको तर परमेश्वर कति धार्मिकतामा पवित्रतामा काम गर्नुभएको भनेर। त्यसैले तर्क चाहिँ अब यसरी गरिएको छ, अब त्यो कुरा बुझ्यौँ होइन, अब भाग यहाँ आउँछ। यहुदीको तर्क चाहिँ यो, अब यदि मैले आफ्नो अधर्मले परमेश्वरको धार्मिकतालाई झम चम्काइदिया छु भने परमेश्वरले मलाई न्याय गर्न त मिल्दैन नि, किनभने मेरो पापले त परमेश्वरलाई अझ धर्मी पो देखाउँदो रहेछ भने त्यसो भए मेरो पापको खातिर मलाई किन दोष लाउने? मेरो पाप त परमेश्वरलाई फाइदा पाउँदो रहेछ, मेरो अधर्मले परमेश्वरलाई लाभ हुँदो रहेछ है, मेरो पापले परमेश्वरलाई राम्रो देखाउँदो रहेछ, मेरो अधर्मले परमेश्वरलाई धर्मी देखाउँदो रहेछ। त्यसैले उहाँको धर्मी चरित्रलाई त मैले झन बढाई गर्दैछु मैले पाप गरेर, त्यसैले मलाई न्याय गर्न मिल्दैन। देख्नुभयो उनीहरूको तर्क। अब पावलले चाहिँ के भन्छ, म मानिसको रीति अनुसार बोल्दछु भन्छ। अर्थात उनीहरूको तर्क केवल पावलले चाहिँ प्रस्तुत गरिएका थिए। रोमी 3:5 अब बुझियो नि त, तर यदि हाम्रो अधर्मले परमेश्वरको धार्मिकतालाई प्रकट गर्छ भने है, उनीहरूको तर्क हो, हामी के भनौँ त, क्रोध खनाउनु भने परमेश्वर अधर्मी हुनुहुन्छ, उनीहरूको यो आरोप। पावलले भन्छ म मानिसको रीति अनुसार बोल्दैछु। त्यसो नहोस् शपथमा, तुरन्तै उसले चाहिँ त्यसलाई काट्छ अनि उसले भन्छ नत्र भने कसरी परमेश्वरले संसारको न्याय गर्नुहुनेछ त? परमेश्वर नै संसारको न्याय गर्नेवाला हुनुहुन्छ र त्यो गर्नु न्यायसङ्गत कुरा हो भनेर यहुदीहरूले पनि स्वीकार थिए। अनि त्यसपछि अब पावलको तर्क के छ भने, अब संसारलाई न्याय गर्न चाहिँ उचित छ अरे, अब यहुदीहरू तिमीहरू पनि संसारकै हो है, अनि त्यसैले तिमीहरूलाई न्याय गर्नु पनि परमेश्वरलाई त न्यायसङ्गत नै हो भन्दैछ। अब छ नि, यहुदीहरूले मात्र होइन अन्य जातिहरूले पनि यस्तो तर्क गर्न सक्छन् गर्छन् पनि। जस्तै योना 3:16 लिउँ होइन, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो। अनि कसैले भन्दा ओहो होइन, ए परमेश्वर तपाईँको महान प्रेम हामी अब देखाउने मौका भयो, जति हामीले पाप गर्यौँ त्यति तपाईँको प्रेम चाहिँ को महिमा हुँदो रहेछ, त्यसो भए हामीलाई किन न्याय गर्ने? हाम्रो दुष्टताले तपाईँको प्रेमलाई एकदमै झन् राम्रो गरी देखाउँछ भने त यो चाहिँ मानिसको टेढा र भ्रष्ट विचारको तर्क हो। एउटा गाडीमा चाहिँ एउटा यस्तो टाँसिएको एउटा स्टिकर यस्तो भेटिएछ, त्यहाँ लेखेको थियो ख्रिस्ट हाम्रा पापहरूका निम्ति मर्नुभयो, त्यसैले हामी पाप गरिरहौँ, उहाँलाई निराश नपार। त्यसले यस्तो खालको ईश्वर निन्दा गर्ने विचार चाहिँ अन्य जातिहरूको हुन्छ। रोमी 3:7 पढ्छौँ, किनकि मेरो झुटको कारणले परमेश्वरको सत्यता उहाँकै महिमाको निम्ति झन प्रशस्त हुन्छ भने किन अझै पनि म पापी झैं न्यायमा पर्दछु त? अब यही खालको तर्क चाहिँ यहाँ फेरि प्रयोग गरेछ होइन, मेरो झुटले विश्वासघातले परमेश्वरको सत्यतालाई झन ठूलो बनाउँछ भने, मेरो झुटले परमेश्वरको महिमा हुन्छ भने परमेश्वरले मलाई किन न्याय गर्ने? अब एकछिन विचार गर्नु, हुन त यो सत्य कुरा हो कि परमेश्वरले मानिसको दुष्टता मानिसको क्रोधलाई समेत भनेको छ आफ्नो नाउँको महिमाको लागि चाहिँ प्रयोग गर्न सक्नुहुन्छ। भजन संग्रह 76 त्यो लेखेको छ, पल्टाउँदा भजन संग्रह 76 को 10 पदमा भजन संग्रह 76 को 10 पदमा हामी पढ्छौं, निश्चय नै मानिसको क्रोधले तपाईँको प्रशंसा गर्नेछ, बाँकी रहेको क्रोध तपाईँले थामिराख्नुहुनेछ। परमेश्वरले मान्छेको क्रोधलाई पनि आफ्नो महिमाको लागि प्रयोग गर्न सक्नुहुन्छ, तैपनि उहाँले चाहिँ कन्ट्रोल गर्नुहुन्छ अथवा एकदम नियन्त्रण गर्न गर्नुहुन्छ, बाँकी रहेको क्रोध चाहिँ थामिराख्नुहुन्छ। फारोको उदाहरण रोमी 9 अध्यायमा एकचोटि हेरौँ। फारो जस्तो एक दुष्ट र कठोर हृदय भएको व्यक्तिले पनि परमेश्वरको महिमा ल्याउन सक्छ भन्ने कुरा रोमी 9 को 17 पदमा हामी पढ्छौं। किनभने पवित्र शास्त्रले फारोलाई भन्दछ, मेरो सामर्थ्य म तमा प्रकट गरूं र सारा पृथ्वीभरि मेरो नामको प्रचार होस् भन्ने उद्देश्यले मैले तलाई उठाएको हुँ। 18 पद, यसकारण जसलाई उहाँले कृपा दिन चाहनुहुन्छ त्यसलाई दिनुहुन्छ अनि जसलाई कठोर पार्न चाहनुहुन्छ त्यसलाई पार्नुहुन्छ। 21-23 पनि, के माटोमाथि कुमालेको अधिकार छैन र एउटै ढिकाबाट एउटा भाँडा आदरका निम्ति र अर्कोलाई अनादरका निम्ति बनाउने? यदि परमेश्वरले आफ्नो क्रोध देखाउने र आफ्नो सामर्थ्य प्रकट गर्ने इच्छा गरेर विनाशका निम्ति बनाइएको क्रोधका भाँडाहरूप्रति खुबै धीरज साथ सहनशीलता देखाउनु भयो भने के भयो त? यो उहाँले महिमाका निम्ति पहिलेदेखि तयार पार्नुभएको दयाका भाँडाहरूप्रति आफ्नो महिमाको धन प्रकट गर्नलाई देखाउनुभयो। अब फारोले पनि यो बाङ्गो तर्क गर्न सक्यो है, मानौ होइन, प्रभु मेरो न्याय गर्न तपाईँलाई अधिकारै छैन, मैले तपाईँलाई त सेवा पो पुर्याएछु है, मैले तपाईँको आफ्नो नाम महिमा गर्न मद्दत पुर्याएछु म कठोर भएर है, होइन त्यो त भाङ्गो तर्क हो। मानिसको पापले हो परमेश्वरलाई महिमा ल्याउन सक्छ, परमेश्वरले त्यसलाई प्रयोग गर्न सक्नुहुन्छ, तर यसको मतलब चाहिँ मानिस अब न्यायबाट वञ्चित हुन्छ भन्ने चाहिँ कदापि पनि होइन। दोषी दोषी नै छ है, परमेश्वर सार्वभौम बुद्धिमान परमेश्वरले चाहिँ संसारकै सबैभन्दा ठूलो अपराध परमेश्वरको पुत्र येशू ख्रीष्टलाई चाहिँ क्रुसमा टाँगे, तर त्यसैद्वारा चाहिँ सबैभन्दा ठूलो आशिष ल्याउनु भयो हाम्रो मुक्ति। तर उनीहरूले क्रुसमा टाङ्नु कहिले पनि परमेश्वरले ओ धन्यवाद भन्नुभएको छैन, तिमीले राम्रो गर्यो भन्नुभएको छैन, तिमीहरूको दुष्ट हातले चाहिँ यो गर्यो भनेर चाहिँ पत्रुसले यहुदीहरूलाई प्रचार गरे। अब एउटा सानो कुरा यहाँ राखौँ है, परमेश्वरले यत्रो संसार सृष्टि गर्नुभयो, यस्तो बुद्धिमान परमेश्वर, अनि किन आफ्नो सृष्टिमा पाप र दुष्टतालाई छिर्न अनुमति दिनुभयो? अब यस प्रश्नको जवाफ चाहिँ हामी जो माटो मात्र हौ यसलाई चाहिँ पूर्ण रूपमा सायद कहिले पनि बुझ्न सक्दैन होला। खालि हामीले भन्न सक्छौँ यी यी कारणहरू हुन सक्छ भनेर, जस्तो कि यस्तो पदहरूको आधारमा परमेश्वर मुख्यतया चाहिँ के गर्न चाहिरहनु भएको छ, आफूलाई चिनाउन चाहनुहुन्छ, उहाँ कति महान कति महिमित हुनुहुन्छ भनेर प्रकट गर्न चाहनुहुन्छ, त्यो हामीलाई थाहा छ है। अनि परमेश्वरको अद्भुत चरित्रका कतिपय पक्षहरू छन् जो चाहिँ यदि पाप नभएको भए प्रकट हुन सक्ने थिएन, जस्तै कि उहाँको अनुग्रह, उहाँको कृपा, उहाँको दया, अझ उहाँको न्याय पनि, उहाँको सहनशीलता, उहाँको प्रेम होइन। यदि क्षमा पाउन खाँचो भएको पापीहरू नभएका भए परमेश्वरले आफू पापीहरूलाई क्षमा गर्न कति कृपालु हुनुहुन्छ, यहाँसम्म कि उहाँ मानिस बनेर मरिदिनुहुन्छ भन्ने कुरा देखाउन सक्नुहुन्न थियो। अब रोमी 3 8 जाउँ, रोमी 3 अध्यायको 8 पद। अब यहाँ पढ्छ, अनि खराब कुरा गरौं र असल कुरा निस्कोस् भनी हामी किन नभनौ? आखिरमा हामीलाई त्यस्तै अपमानपूर्ण दोष लगाइएकै छ, र कतिले तिनीहरूले भन्छन् नै भनी ठोक्वा दिएर भनेका पनि छन्, यस्ताहरूले दण्ड पाउनु उचित हो अब हेर्नुहोस् खराब कुरा गरौं र असल कुरा निस्कोस् रे। अनि पावल यस्तो कुरा सिकाउँछ भनेर पावललाई झुटो आरोप पनि लगाइरहेको थियो। किन पावललाई यस्तो झुटो आरोप आयो? अब किनभने पावलको सुसमाचार, साँचो सुसमाचार के प्रचार गर्थ्यो उसले? मुक्ति चाहिँ कुनै पनि काम बिना केवल अनुग्रहले पाइन्छ भनेर पावलले सिकाउँथ्यो। उसले सिकाउँथ्यो सबभन्दा दुष्ट पापीले समेत उसले कुनै एउटै असल काम नगरिकन मुक्ति सित्तैमा पाउन सक्छ है। त्यो कुरा चाहिँ जस्तो कि यहाँ रोमी 3:28, यसकारण व्यवस्थाका कामहरू बिना विश्वासद्वारा नै मानिस धर्मी ठरिन्छ भन्ने निष्कर्षमा हामी आइपुग्छौं है। अनि त्यसपछि रोमी 4:5, तर जसले काम गर्दैन तर भक्तिहीनलाई धर्मी ठहराउनु हुनेमाथि विश्वास राख्छ उसका निम्ति उसको विश्वास धार्मिकता गनिन्छ। अब पावलको यो सत्य ईश्वरीय शिक्षालाई चाहिँ सजिलै मान्छेले चाहिँ टेढा मेढा गर्न सक्थ्यो भन्ने कुरा हामीले बुझ्न सक्छौँ। अनि किनभने अब मान्छेले यसरी भन्न थाल्छ है, ए हामी त्यसो मन खुसी ले जीवन बिताउन हुँदो रहेछ, हामी दुष्ट काम गरौं किनभने मुक्ति सित्तैमा पाइने रहेछ है, अनुग्रहले त हो नि, हामीले जति धेरै पाप गर्छौँ उति नै उहाँको अनुग्रह चम्किलो हुँदो रहेछ, हामी झन्झन पाप गरौं किनकि यसले उहाँको अनुग्रहलाई झन्झन ठूलो बनाउँछ। तर पावलले यो सिकाएका थिएनन्। हेर्नुहोस् त रोमी 6:1-2 तब हामी के भनौं त, अनुग्रह प्रशस्त होस् भनेर के हामी पापमा लागिरहौं? फेरि त्यो दुईटा शब्द आउँछ, कदापि होइन है, हुँदै होइन है, हामी जो पापको निम्ति मरिसकेका छौं अब उसो कसरी त्यसमा जिउँ र? त्यसैले त्यस्तो भनाइहरू चाहिँ अनुग्रहले मुक्ति पाइन्छ जसरी जिए पनि हुन्छ भन्ने खालको कुरा चाहिँ अनुग्रहले मुक्ति पाइन्छ भन्ने सत्य शिक्षालाई चाहिँ बङ्ग्याउने नराम्रो दुष्प्रयास हो। तर वास्तवमा परमेश्वरको अनुग्रहले चाहिँ कहिले पनि त्यो सिकाएको छैन। हेर्नुहोस् त तितस 2:2 यसले त ठिक विपरीत सिकाउँछ परमेश्वरको अनुग्रहले। परमेश्वरको अनुग्रहले चाहिँ ल म सित्तै मुक्ति दिन्छु तिमी जे गरे पनि हुन्छ भनेर कदापि सिकाएको छैन। तितस 2:11-12 हेर्नुहोस् 11 किनकि मुक्ति ल्याउने परमेश्वरको के रे अनुग्रह सबै मानिसहरू कहाँ देखा परेको छ र हामीलाई यो के गर्छ सिकाउँछ। केले सिकाउँछ? अनुग्रहले 11 ठिक है जोड्दै हुनुहुन्छ है, र भन्ने शब्दले जोड्दैछ नि, अनुग्रह देखा परेछ र अनुग्रहले हामीलाई के सिकाउँछ? मन लागि जिउन लायो होइन, बढिया भनेछ, अभक्ति र सांसारिक अभिलाषहरू इन्कार गरेर यस वर्तमान संसारमा हामीले आत्मसंयम धार्मिकता र भक्ति साथ जिउनुपर्छ भनेर सिकाउँछ। त्यसैले मङ्ग्याउँदै थिए पावललाई झुटो आरोप लाउँदै थिए। अनि क्रिस्चियनहरूलाई यो आरोप जहिले पनि जहिलेदेखि पनि लाउँदै आएछ। अब फेरि त्यो रोमी 3 जाउँदा खराब कुरा गरौं र असल कुरा निस्कोस् भन्ने जुन त्यहाँ मानिसहरूले प्रयोग गर्ने उक्ति हो वास्तवमा है, खराब कुरा गरौं र असल कुरा निस्कोस् के हो के भनेको? भनेको असल लक्ष्यमा पुग्नलाई जस्तो सुकै उपाय अप्नाए पनि हुन्छ भन्ने यो खराब अबाइबलीय सिद्धान्त हो, त्यो सिद्धान्त अनुसारको विचार हो। अनि पावलले चाहिँ यस सिद्धान्तलाई बिल्कुलै दोषी ठहराउँछन्। कसरी? त्यो अन्तिम 5 शब्द हेर्नुहोस् न 8 यस्ताहरूले, कस्ताहरूले? जसले चाहिँ खराब कुरा गरौं र असल कुरा निस्कोस् भन्नेहरूले भनेको दण्ड पाउनु उचित हो, उनीहरू दोषी छन् भन्नेछ। अब आज यो सिद्धान्त निकै व्यापक भएको छ, खराब गरौं असल कुरा निस्कोस् है। उदाहरणहरू हेरौँ, 1 चाहिँ साम्यवाद अथवा कम्युनिस्ट सिद्धान्त, उनीहरूको पनि आफ्नो नैतिकता छ, उनीहरूको नैतिकताको सिङ्गो प्रणाली नै यही सिद्धान्तमा आधारित छ। वास्तवमा उनीहरू खराब कामप्रति आपत्ति जनाउँदैनन् यदि असल हासिल हुन्छ भने, अनि असल भनेको चाहिँ उनीहरूको आफ्नै परिभाषा छ, असलको परिभाषा भनेको चाहिँ कम्युनिस्ट सिद्धान्तलाई चाहिँ अगाडि पुर्याउने कुनै पनि कुरा, उनीहरूको उद्देश्यलाई विस्तार गर्ने, प्रगति गर्ने कुनै पनि कुरा पनि त्यो असल हुन्छ। झुट बोल्नु पनि असल हुनसक्छ, कम्युनिस्ट सिद्धान्तलाई अगाडि लान्छ भने ठग्नु हत्या गर्नु समेत केही पनि होइन। यदि तीबाट कम्युनिस्ट उद्देश्य हासिल हुन्छ भने, तर अर्कोतिर चाहिँ उनीहरूको उद्देश्यलाई बाधा दिने जति पनि कुरा छन् त्यो चाहिँ पाप हो उनीहरूको परिभाषा अनुसार। सत्य बोल्नु पनि पाप हुनसक्छ, यदि कम्युनिस्ट सिद्धान्तलाई बाधा दिन्छ भने सत्य बोल्नु पनि पाप हो उनीहरूको सिद्धान्तमा। त्यसैले खराब कुरा गरौं र असल कुरा निस्कोस् उनीहरूको असल परिभाषालाई अनुसार। कति देशहरूमा अहिले पनि सतावट छ, सुरुका क्रिस्चियनहरूले धेरै सतावट भोगे रोमी सरकारबाट है। अब मान एउटा विश्वासीलाई चाहिँ तिमी क्रिस्चियन हो भन्छ भने तिमीलाई चाहिँ हामी जन्मकैद अथवा मारिदिन्छौँ पनि भन्ला, अनि मरिरहेका पनि छन् अहिले विश्वासीहरू है। तर एउटा विश्वासीले सोध्यो, ओहो म मरेँ भने त अब धेरैलाई सुषमा सुनाउनु पाउँदिन, ए होइन भनिदिन्छु, अनि लुकी लुकी म धेरैलाई बताउँछु, धेरैजना प्रभुमा आउँछन् है। अब यो पनि खराब कुरा गर्नु र असल कुरा निस्कोस् त्यही सिद्धान्त है। अथवा एउटा विद्यार्थीले भन्न, म चाहिँ अब एक दिन डक्टर बन्नु छ, अब डक्टर बन्न त धेरै राम्रो राम्रो अङ्क ल्याउनु पर्यो, म चोर्छु अलिअलि, डक्टर भएर धेरैलाई बचाउँछु नि त तर। अब यस्तो तर्क चाहिँ एकदम सामान्य छ वास्तवमा, अनि यसले छलिरहेको छ, छलिरहेले मान्छेलाई अनि गरिरहेको छ है। अथवा हो मेरो परिवारलाई कसरी खुवाउने, अब चोरेर मेरो भएको परिवारलाई त अब खुवाउनु पर्यो नि, उनीहरू नमरोस् भनेर मर्न त दिनु भएन नि त्यो त। तर विश्वासीको तरिका चाहिँ त्यो होइन, उसले भन्छ प्रभु तपाईँको दृष्टिमा जे खराब छ त्यो काम गर्न मैले हुन्न, तपाईँको आज्ञा मैले कहिले तोड्नन्न, म चोर्नलाई इन्कार गर्छु, किनभने तपाईँले नै भन्नुभएको छ जसले चोर्दै थियो अबदेखि उसले नचोरोस्। अब कसरी मेरो परिवारको खाँचो पूरा हुने प्रभु, म तपाईँमा भर पर्दछु, अनि मैले जे सुकै काम जे गर्न सक्छु म गर्नेछु, जुनसुकै न्यायसङ्गत काम, चोरी त होइन है। अथवा सुसमाचार प्रचारमा पनि है, कतिले यस्तो धारणा लिनेहरू छ है, व्यापक छ वास्तवमा, जसरी हुन्छ उनीहरूले भन्छ आत्माहरू जित्ने भन्नलाई चाहिँ त्यसरी भन्छन्। अनि भनेपछि ख्रिस्टका शत्रुहरूसँग पनि मिलेर है, प्रभु येशूकी सुसमाचारलाई इन्कार गर्ने क्याथोलिकहरूसँग मिलेर चाहिँ बिल्ली ग्राहम भन्ने साँचो सुसमाचार एक समय जानेको व्यक्तिले चाहिँ उनीहरूसँग एकदम घनिष्ठ सम्बन्ध, उनीहरूलाई ख्रिस्चियन दाजुभाइ नै मानेर मरियमलाई पूजा गर्दैछ, अनि बच्चालाई बप्तिस्मा दिने पुजारीलाई मान्ने पोप यी सब शिक्षा मान्नेसँग चाहिँ तपाईँ हाम्रो दाजुभाइ हो भन्दै किन उसले प्रचार गर्यो, म धेरैलाई प्रचार गर्न पाउँछु भनेर। अब यो यसलाई चाहिँ इभान्जेलिकल एकतावाद भनिन्छ, अनि इभान्जेलिकल एकतावादको मूल भूल नै यही हो, खराब कुरा गरौं र असल कुरा निस्कोस्। अनि त्यसैले अनि कतिले चाहिँ के भन्छ, ओहो संसारलाई जित्नु पर्यो त्यसैले हामी के हुनु पर्यो, अब संसारलाई मनपर्ने उनीहरूको संगीत, उनीहरूकै नाच, उनीहरूकै नाटक, उनीहरूकैलाई मनपर्ने फिल्महरू बनाऊ होइन, अनि सांसारिक ढाँचाले होइन उनीहरू चाहिँ पहिरनमा शैलीमा देखा परेर चाहिँ उनीहरू सुसमाचार प्रचार गर्ने अरे। तर हो हामीले हराएकाहरूको लागि मुक्ति, उनीहरूको मुक्ति पाओस् भनेर हाम्रो आफ्नो ज्यान दिन पनि तयार हुनुपर्छ, प्रभुले त आफ्नो प्राण दिनुभयो। तर परमेश्वरकै आज्ञा तोड्ने किसिमको काम चाहिँ हामीले कहिले पनि गर्नु हुँदैन। हाम्रो सिद्धान्त त के हुनुपर्छ भने परमेश्वरप्रति विश्वास योग्य बनाऊ र उहाँको वचन मान्न चाहिँ जस्तो सुकै मूल्य तिर्नु पर्यो भने चुकाउनु पर्ने पनि तयार हौ। एकचोटि दोस्रो तिमोथी 2:5 एकचोटि हेरौँ न है, दोस्रो तिमोथी 2:5 2:5 लेखेछ, अनि होड बाजी गर्ने मानिसले पनि नियम बमोजिम होड गरेन भने उसले के पाउने छैन, मुकुट पाउने छैन, परमेश्वरबाट स्याबसी पाउने छैन यदि हामीले चाहिँ परमेश्वरकै नियमावलीको पुस्तक अर्थात बाइबललाई पछ्याएन भने. लक्ष्य हासिल गर्नलाई अपनाइने तरिका कस्तो छ भन्ने कुरा त परमेश्वरलाई ज्यादै महत्वपूर्ण लाग्छ र हामीलाई पनि महत्वपूर्ण लाग्नुपर्ने हो. त्यसैले सधैँ याद राख्नुहोस् है, ठिक गर्छु भनेर बेठिक गर्नु कहिले ठिक होइन है. ठिक गर्छु भनेर बेठिक गर्नु कहिले पनि ठिक होइन. त्यसैले हाम्रो सोचाइ यस्तो हुनुपर्छ, प्रभु जतिसुकै गाह्रो जतिसुकै गाह्रो साह्रो परे पनि म सही कुरा गर्नलाई नै रोज्नेछु अनि बाँकी परिणाम अब तपाईँको हातमा छोडिदिनेछु, तपाईँमै भरोसा गर्नेछु, अब तपाईँले नै सबै कुरा ठिकठाक मिलाउनु पर्ने हुन्छ. अनि त्यसैले केवल ठिक मात्र गर्ने र परमेश्वरमा भरोसा गर्ने, आज्ञा मान, भरोसा गर, अरू उपाय छैन ख्रिस्टमा खुसी हुन. रोमी 3:1-8 पदमा चाहिँ त्यसैले यहुदीहरू चाहे न्यायबाट उम्किन खोज्ने तर्कहरू प्रस्तुत गरेको एक एक तर्कलाई चाहिँ पावलले चाहिँ काटिसके. अब उसको अन्तिम निष्कर्ष आउँदैछ, त्यो चाहिँ हाम्रो अर्को क्लासमा अध्ययन गर्नेछौँ. धन्यवाद छ.